कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरूको आजको यो श्रृंखलामा प्राविधिक मित्र दिनेश निरौला सहित आजका हाम्रा अतिथि कवि गीतकार नगेन्द्र थापा सहित हाम्रा सहकर्मी कवि मित्र मुरारी सिग्देललाई पनि हार्दिक स्वागत गर्दै नगेन्द्रलाई पुनः एकपटक कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद भाइ।
कवि मुरारीजीलाई पनि हार्दिक स्वागत।
नमस्कार।
गीतकार नगेन्द्र थापा भनौँ या अब बागिनाका संयोजक नगेन्द्र थापा वा नारायण गोपाल गोपालिन्दुका बीचका सेतु नगेन्द्र थापा यी धेरै सम्बोधन त हामीसँग छँदैछन्। अहिले बागिना पत्रिका प्रकाशन गर्ने सोच कसरी बनाउनु भयो?
यसमा चाहिँ के थियो भने संगीत सम्बन्धी पत्र पत्रिका निकालेर नेपाली संगीतप्रति केही न केही नेपाली पाठक भनौँ श्रोतालाई एउटा चाख जगाउने, संगीतप्रति नेपाली संगीतप्रति चाख जगाउने उद्देश्यले त्यो हामीले विशेष गरेर नारायण र मैले विचार गरेर यो पत्रिका प्रकाशन गरेको हो।
यसमा दाईको आर्थिक रूपमा आफ्नो लगानी पनि थियो?
केही थोरै हाली हो।
यो बागिना जुन बाजा गीत नाच को रूपमा सम्पादक नारायण गोपाल, व्यवस्थापक नगेन्द्र थापा गोपाली हुन्छन्। यो बागिना निक्लिँदासम्म नेपाली संगीत आकाशमा अर्को कुनै त्यस्तो साङ्गीतिक पत्रिका निक्लेको देखिँदैन,
होइन?
अनि हुन त जनार्दन शर्माको एउटा हिमालय कलाकार कुनै बेला निक्लेको रहेछ, त्यो निरन्तर थिएन। अनि बागिनाको प्राय प्रश्न उत्तरमा सम्पादकले उत्तर दिनेमा चाहिँ कहिलेकाहीँ दाइले नै लेख्नुहुन्थ्यो उत्तर भन्ने पनि थियो,
लेखियो, त्यसमा फेक नेममा आर्टिकल पनि लेखियो। सम्पादकीय त अधिकांश मैले आफैले लेखेँ,
हजुर,
र त्यहाँको इन्टरभ्यू चाहिँ जति पनि छ 100% इन्टरभ्यू चाहिँ मैले लिएको
हो। हजुर। हाम्रो कवि मुरारी सिग्देलजीको नगेन थापा दाईलाई केही प्रश्न?
नारायण दाईलाई चाहिँ म यो नारायण गोपाल गोपाल योजनलाई चाहिँ दार्जिलिङको महाङ्काल डाँडामा जुन मित लगाइयो,
हजुर,
त्यसमा ईश्वर वल्लभ पनि हुनुहुन्थ्यो कवि गीतकार, अलिकति त्यति बेलाको अलिकति चित्र हाम्रो दर्शक श्रोतालाई अलिकति बताइदिनुहोस् न।
जति बेला पहिलोचोटि नारायण दार्जिलिङ आए, अब गोपाल योजन म त दार्जिलिङमै थियौँ,
हजुर,
तर भौतिक रूपमा स्वर सुने पनि भौतिक रूपमा चाहिँ नारायणसँग मेरो पनि परिचय थिएन, गोपाल योजनको पनि परिचय थिएन, तर ईश्वर वल्लभ चाहिँ नेपालकै भएको हुनाले पहिलेदेखि गीत लेख्ने भएको हुनाले र नारायण त्यस बेलासम्म नारायणको नारायणले ईश्वर वल्लभको गीत गाइसकेको हुनाले उसले पहिले नै चिनेको हुनाले र यतापट्टि त्यस बेला लामो समयदेखि फेरि बैरागी काइला र ईश्वर वल्लभ उहीँ दार्जिलिङ बस्ने हुने हुँदा गोपाल इन्द्रसम्म नि परिचय अनि बिचमा बसेर अनि ईश्वर वल्लभले म गोपाल इन्द्रन र नारायण गोपाल तिनजनालाई परिचय गराएको
हो, हजुर,
अनि यो प्रपोजल पनि उहाँकै हो, त्यो नढाडिकन भन्नुपर्छ, यो दुईजनाको मित लाउन सक्यो भने एकदमै भव्य हुन्छ नगेन्द्र भाइ भनिसकेपछि ल यो अगाडि बढ्नुपर्छ भनेर अनि मैले पनि कुरा दिएँ।
ईश्वर वल्लभले प्रस्ताव गर्नु
हो
यहाँ, त्यसको साक्षी चाहिँ यहाँ भयो।
अनि यो गीतकारको रूपमा हजुरले गीत पनि लेख्नुहुन्छ, कविता, अब यो बिर्सिएर फेरि मलाई नहेर यहाँ एक जीवन आँसुमा डुब्छ, यो गीत गाइन्छ भनेर लेख्नु भएको थियो कि कविताको रूपमा लेख्नु भएको थियो?
यो चाहिँ गीतै लेखेको,
यसको स्ट्यान्जाहरू पनि फरक छ, होइन? अनि हालसाले लेख्नुभएको कुनै एउटा नयाँ रचना यहाँको सुन्न पाए पनि हुन्थ्यो आज
कवितामा?
हजुर, नगेन दाईको प्राय कविता मुरारजीले पनि सुन्नुभयो होला,
हजुर,
मधुपर्कमा त्यो एउटा नयाँ वर्षको पाँच अनुहार त्यतिकै लोकप्रिय थियो, अनि पोहोर तपाईँले नै बधाइदिनु भएको थियो एउटा के अरे कान्तिपुरमा,
हजुर,
कुन कविता रे? अमेरिकाको छोरोको बारेमा,
हजुर, हो,
मेरो छोरोको कार, होइन, मेरो छोरोको अमेरिकी कार,
मेरो छोरोको अमेरिका,
मेरो अमेरिकन छोरा,
मेरो अमेरिकन छोरा हो।
अहिले दाईको नयाँ कविता सुन,
अब नयाँ कविता,
अब सानसानो छ, म दुईवटा भन्छु, यो नेता सम्बन्धी कविता हो, एउटाको शीर्षक छैन, यो फेर पनि गरेको छैन। दिउँसै अन्धकार छ, किन अन्धकार छ? दिउँसै अन्धकार छ, किन अन्धकार छ? उज्यालो नभएर।
दिउँसै अन्धकार छ,
किन अन्धकार? दिउँसै अन्धकार छ, किन अन्धकार छ? उज्यालो नभएर। खै त उज्यालो छर्ने काम, खै त उज्यालो छर्ने काम। सिंह दरबारका टेबल मुनि विषालु हातहरू र नेताहरूको कुहिएको गीतीभित्र बन्दी छ काम। यो एउटा अनि अन्धा, हात्ती र नेता। हात्तीको जिउ छामेर एक अन्धो भन्छ, भित्ता जस्तै रहेछन् नेता। हात्तीको जिउ छामेर एक अन्धो भन्छ, भित्ता जस्तै रहेछन् नेता। कान छामेर अर्को अन्धो भन्छ, नाङ्लो जस्तै रहेछन् नेता। खुट्टा छामेर अर्को अन्धो भन्छ, केराको थाम जस्तै रहेछन् नेता। दारा छामेर अर्को अन्धो भन्छ, चिप्ला तर चिसा लोहोरो जस्तै रहेछन् नेता। सुडो छामेर अर्को अन्धो भन्छ, अजङ्गको सर्प जस्तै रहेछन् नेता। पुच्छर छामेर अर्को अन्धो भन्छ, कुचो जस्तै रहेछन् नेता। सबै अन्धहरूले लामो छलफल र विमर्शपछि निर्णय र घोषणा गरे, कुरूप घिनलाग्दा विभत्स रहेछन् हाम्रा नेता, बिरु पाक्ष जस्तै रहेछन् हाम्रा नेता।
अत्यन्तै व्यङ्ग्यपूर्ण मार्मिक कविता सुनाउनु भयो दाइले। अब हामी फेरि गीत सङ्गीततर्फै लागौँ। गोपाल योञ्जनलाई, गोपाल योञ्जनको आमासँग मागेर, आमा मलाई गोपाल दिनुहोस्, म नेपाल लिएर जान्छु भनेर भन्नुभयो। त्यो के सोचेर, कुन उद्देश्यले भन्नुभयो र आमाले के भन्नुभयो, त्यसको बारेमा अलिकति हाम्रो श्रोताहरूलाई केही बताइदिनुहोस् न।
अब बिएको जाँच दिएर म नेपाल फर्केँ।
हजुर,
त्यस बेलासम्म मलाई थाहा छैन, अब एकदम आत्मीय साथी हो गोपाल मेरो, तर त्यस बेलासम्म मलाई थाहा थिएन कि गोपाल बिना नेपालमा म लामो समय एक्लै बस, मेरो जीवन बित्छ जस्तो मलाई लागेन।
हजुर,
यहाँ आएँ, रिजल्ट आयो, हामी दुईजना पास भयौँ। मैले गोपाललाई बधाई दिएँ, गोपालले पनि चिठी लेखेर मलाई बधाई दियो। त्यो चिठी अझ पनि मसँग होला। युनिभर्सिटी जोइन गरेँ मैले इङ्ग्लिसमा, त्यहाँ पढेपछि कस्तो बेरमाइल, माने बेरसिलो हो भने मनै नलाग्ने, जति बेला पनि ध्यान दार्जिलिङमा गोपाल योञ्जनकै पुग्ने भन्दाखेरि अब मेरो त विकल्पै भएन, कि म दार्जिलिङमा पढ्न जानु पर्यो। त्यस बेलासम्म मास्टर पढ्ने त्यहाँ गुन्जास थिएन दार्जिलिङमा, कि गोपाललाई ल्याउनु पर्यो यहाँ। त्यो एउटा कारण भयो। अर्को कारण चाहिँ मैले भनिहालेँ नि, दार्जिलिङको सीमित दायरामा गोपाल फस्टाउन सक्दैन भन्ने मलाई लाग्यो।
यहाँले अघिल्लो अन्तर्वार्तामा यो कुरा भन्नुभएको थियो।
अनि म आमासँग माग्छु भनेर गएँ, आमालाई भने म गोपाललाई लिन आएको आमा, भनेपछि आमाले त्यही भन्नुभयो, म दिन सक्ने अवस्थाको मान्छे होइन, तर बाबुले भनिसकेपछि म नाइ भन्दिनँ।
हजुर,
बाबुले गोपाललाई लैजाउँ, गोपाल त तिमी जाऊ।
यो यो बारेमा हाम्रो सङ्गीतकार कर्म योञ्जनले पनि भन्नुभयो, हामी उतै बस्यौँ, अब गोपाललाई नगेन्द्रजीले यता ल्याइदिनु भएको हुनाले ऊ त्यहाँ पुग्यो भने उहाँले भन्नुहुन्थ्यो। पछि यहाँले जुन गोपालजनको सङ्गीतमा प्रकाश श्रेष्ठ र तारा थापाको स्वरमा एउटा गीत पनि भयो, यो सुन्तली आँखा बदामी ओठ, यो गीतमा यति विघ्न एक्स्ट्रा किसिमका बिम्बहरूको प्रयोग भएको छ। चलचित्रमा यस्तो गीतहरू त प्राय थिएन त्यति बेला, यहाँले आफै आँट गर्नुभयो कि वा गोपाल योञ्जनको साहस थियो कि के थियो यो गीतले?
यो मेरो आँट थियो, मेरो हिम्मत थियो। मैले यसकारण हिम्मत गरेँ कि यो फिल्ममा गीत नगेन्द्रलाई लेख्न लाउनुपर्छ भनेर निर शाहसँग कुरा गर्ने गोपाल इन्द्रन नै हो।
ए मतलब सङ्गीतकारको रूपमा उहाँ बदलिँदो आकाशमा उहाँ नियुक्त हुनुभयो, त्यसपछि उहाँले डिजिएमलाई प्रस्ताव गर्नुभयो। ए
निर्देशक ऊ हो नि, प्रमुख मान्छे त निर शाह थियो त्यस बेला। अनि निर शाहले निर शाहलाई भनेर निर शाहले मलाई खबर गर्यो गीत लेखिदिनु पर्यो भनेर, अनि टाइटल सङ नै लेख्ने भनेर भन्यो। अनि टाइटल सङ चाहिँ अहिले जुन किसिमको सिनेमा थियो, म त अलिक गम्भीर लेख्छु भन्दाखेरि मनले खाएको मान्छे त्यस्तो हुन्छ, किनभने गोपाल इन्द्रन त्यहाँ भएको हुनाले मैले गम्भीर लेखेँ, गोपालले मलाई बुझ्यो, उसले गर्यो। अनि एउटा रोमान्टिक पनि रोमान्टिक गीत गरौँ त नगेन्द्र भनेर भन्यो, उसो भए म धेरै प्रयोग गर्छु है त भन्दाखेरि गोपालले त्यो ल्याटिच्युड दियो, मलाई छुट दियो। त्यसकारण मैले यति धेरै प्रयोग गरेँ जुन नेपाली सङ्गीतमा आजसम्म त्यो बिम्बहरू प्रयोग अहिलेसम्म भएकै छैन,
त्यो बुझ्नु भविष्य भयो त्यो नै। अब नगेन्द्र दाईसँग फेरि एउटा अर्को कविता सुनेर हर लाग्यो,
कुन चाहिँ विषयमा भन्नु?
अब जुन जुन हजुरलाई मनपर्छ, मुरारजीको कुनै छ त्यस्तो कुनै चाहिँ?
मैले दाईको नयाँ कविता चाहिँ सुन्न मेरो रहर छ।
गीतकार नगेन्द्र थापाको कविता संग्रह गीत संग्रह गोपालको बाँसुरी चाहिँ हाम्रो पूर्वाञ्चल प्रकाशनबाट पृथ्वी मास्केले प्रकाशन गर्नुभएको थियो, जसमा गोपाल इन्द्रनले भूमिका लेख्नुभएको थियो। यो किताब निक्लिएकै अब 40 वर्ष भइसक्यो।
अब त्यो मैले म अमेरिकामै हुँदाखेरि लेखेको गीत हो, त्यहाँको मान्छेहरूको जीवन कस्तो छ
अमेरिकाको?
अमेरिकाको
हाम्रो त्यो कार्यक्रमको धेरै श्रोताहरू अमेरिकाको हुनुहुन्छ, उहाँहरूलाई त मन पर्ला यो।
हजुर, त्यस कारण त्यो शीर्षकै छ, मैले ती माने मान्छेहरूलाई चाहिँ चरा भने।
हजुर,
चरा बिचरा
आहा।
बिहान सखारै आआफ्नो गुणबाट फुत्त फुत्त निस्कन्छन्, पखेटा फडफडाउँछन्, रेफ्रिजिरेटर खोलेर रातिको रहल पहल चिसो चारो वा जङ्क फुड हतार हतारमा टिप्दै आफ्ना बचरालाई टिपाउँदै पुनः आहारको खोजीमा खोपी बाहिर बतासिन्छन्। झमक्क साँझ परेपछि थकित गलित लखतरान भएर गुँडभित्र भित्रिन्छन्, सर्वस्व हारेको जुवाडे झैँ टक्राक टुकुरुक्क वरिपरि बस्छन्, चारो टिप्छन्, अँध्यारो खोपीभित्र यन्त्रवत सुस्ताउन जान्छन्। बिचरा चरा, चरा बिचरा कठै भरा। त्यहाँको जीवन हो
यो, अमेरिकाको जीवनलाई हजुरले एकदम नजिकबाट साक्षात गरेर लेख्नु।
हजुर,
अब अमेरिकामा त आफ्नो छोरा पनि हुनुहुन्छ?
हजुर,
छोरी पनि होइन,
छोरी क्यानाडा,
क्यानाडा हो। अहिले अब दाई एउटा नेपाली जनजीवनको एउटा मानक व्यक्तित्व हुनुहुन्छ, अब छोराछोरी दुइटै उता, अनि तपाईँलाई पनि उतै आएर बस्नु भनेर पनि निकै अफर आउँछ होला।
मलाई निकै होइन, प्रत्येक दिन फोन हुन्छ, प्रत्येक दिनमा उनीहरूको करै त्यही हुन्छ आउनु भनेर।
हामीले देखेको नेपाली अमेरिकाको जीवन यस्तो कि अमेरिकनको जीवन त्यस्तै हो?
अमेरिकन जीवन पनि त्यस्तै हो, झन् नेपालीको त झन् चर्कोसँग त्यस्तै हो।
अघिल्लो अङ्कमा दाईले स्वर सम्राट नारायण गोपाललाई घोषणा गर्न जुन लेख लेख्नुभयो, त्यसपछि जनताले जनस्तरबाटै स्वर सम्राट घोषणा गरिदिए। दाई नै पहिलो व्यक्ति हुनुहुन्थ्यो नारायण गोपाललाई स्वर सम्राट प्रस्ताव गर्ने, त्यसको सम्पूर्ण श्रेय दाईमा जान्छ, त्यो त पक्कै हो। यस्तै राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई पनि दाईले नै प्रस्ताव गर्नुभएको हो, र कसरी कुन सन्दर्भमा गर्नुभयो त्यसबारेमा पनि अलिकति बताइदिनुहोस् न।
अब यसको चाहिँ यसको पनि सूत्रधार चाहिँ नरेन्द्र प्रसाई भन्ने एकजना हुनुहुन्छ, साहित्यमा लागि पर्नु भएको छ।
हजुर,
उहाँसित मेरो पनि मलाई निकै माया गर्नुहुन्छ दाई भनेर, एकचोटि मेरो घरमा आउनुभयो।
हजुर,
अनि उहाँले के भन्नुभयो भने कारणै दिएर,
हजुर,
यो जीवनकालमै माधव प्रसाद घिमिरेको जीवनकालमै उहाँलाई राष्ट्रकवि सरकारका तर्फबाट घोषणा गर्न पाए ज्यादै राम्रो हुन्थ्यो भन्नुभयो। र जुन म आफै पनि साहित्यमा लागेकोले माधव प्रसाद घिमिरेको जुन यति ठुलो योगदान छ नेपाली काव्य साहित्यमा त्यो हेर्दाखेरि त्यहाँ हिचकिचाउनु पर्ने कुनै कारण छैन। नभएपछि मैले तुरुन्तै स्वीकार गरेँ, म प्रयाससम्म गर्छु, हुने नहुने आफ्नो ठाउँमा छ। अनि सौभाग्यवश त्यसै बेला ज्ञानेन्द्र राजा थिए हजुर, र दाई प्रधानमन्त्री नै हुनुहुन्थ्यो
सूर्यबहादुर थापा
हजुर, र कमल थापा पनि मन्त्री थिए,
कमल थापा पनि हुनुहुन्थ्यो हजुर।
अनि मैले दाईलाई प्रपोजल राखेँ, भन्दाखेरि अब दाईको त्यही हो, अब म निकै सानो भाइ भइहालेँ, अब ठिक हो कि बेठिक हो कि अब गर्ने कि नगर्ने भन्ने उहाँको आफ्नै हिसाब होला, तर मलाई उहाँको विक पोइन्ट पनि थाहा थियो दाईको। त्यही कारण कमल थापालाई अब दाईको पछाडि लगाइदिइसकेपछि यो कमल थापाले छोड्दैन, कमल थापासँग मेरो अत्यन्तै फेरि मेरो पारिवारिक श्रीमतीतिरबाट पारिवारिक सम्बन्ध पनि छ हो कमल थापासँग, र दाईको पनि अत्यन्त विश्वासपात्र हो र दरबारमा पनि भिजेको मान्छे कमल थापा
हजुर,
ज्ञानेन्द्रको पत्यारिलो पनि भएको हुनाले दाईको पछाडि उसलाई लगाइदिएँ मैले कमल थापालाई, यो ल भाइ यति चाहिँ तिमीले गराउनै पर्छ भनेर। अनि उसैले करकाप गरेर अनि दाईले प्रपोजल लगेर ज्ञानेन्द्र सरकारलाई भनिकन यो गर्न लागेको, दुईवटा कुरा गरे मैले ऊ गरेको थिएँ, सँगसँगै उसलाई त्यो चाहिँ अब दुर्भाग्यवश हुन पाएन, त्यो मेरो त के दुर्भाग्य, नेपालकै दुर्भाग्य हो नि। सत्यमोहन जोशीलाई एकाडेमीको
च्यान्सलर
कुलपति, माधव प्रसाद घिमिरेलाई राष्ट्रकवि, उहाँ राष्ट्रकवि चाहिँ हुनुभयो सत्यमोहन जोशी हुनु सक्छ।
अब यो साहित्यसँग पनि दाईको यस्तो निकटता छ, कवि कृष्णभक्त श्रेष्ठ, गरिका श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, अनि पिपल बोर्डको त्यो लामो इतिहास। अब यो सबै साथीहरू बिस्तारै ठाउँ छोड्दै गए, ती कवि साथीहरू को को भेट्नुहुन्छ दाईले आजकल?
मेरो एकदम रेगुलर उपेन्द्र त अब दिवंगत भइहाले, एकदमै रेगुलर अहिले पनि हप्तामा केही नभए पनि दुई दिन भेट हुने चाहिँ कृष्णभक्त श्रेष्ठ मन्डेकटारमा बस्नुहुन्छ, उहाँसित भेट हुन्छ र द्वारिकासँग भेट भइरहेको छ,
फोनमा कुराकानी
हुन्छ।
अब एउटा रोचक र रमाइलो कुराकानी, जस्तो हाम्रो कवि मुरारी सिग्देलले पनि गर्नुभयो अघि, यहाँ आफै पनि स्रष्टा भइकन अरूलाई तान्नुपर्ने ल्याउनुपर्ने कुरामा पनि, जस्तो अब सत्यमोहन जोशीलाई यहाँले नेपाल राजकीय प्रज्ञा प्रसारणको कुलपतिको लागि प्रस्ताव गर्नुभयो, माधव घिमिरे राष्ट्रकविको लागि, नारायण गोपाललाई गोपालेन्द्रलाई नेपाल ल्याउने कुरामा, पछिल्लो पुस्ताको एउटा महत्त्वपूर्ण हामीले अनुभव गरेको, म एउटा श्रोता पाठकको हैसियतले अनुभव गरेको, सङ्गीतमा दाई त्यत्रो निरन्तर लेख्नुहुन्थ्यो
हजुर,
आजकल लेख्नै छोड्नु,
सङ्गीततिर त खोइ ध्यानै गएन, भन्दा चाहिँ उही गाडी चढ्दाखेरि जति एफएममा जति गीतहरू आउँछ त्यति मात्रै सुन्ने हो, टेलिभिजन अत्यन्तै कम।
अब बागिनामा दाईले मोजार्ट बारे लेख्नु भएको छ होइन, अम्बर गुरुङ बारे लेख्नु भएको छ, अम्बर गुरुङलाई कलमी लगाएर प्रज्ञापनमा सारिएपछि उहाँको प्रतिभा ह्रास भएको कुरा गम्भीर रूपमा लेख्नु भएको छ, त्यो सबै ज्ञानको त एउटा पुस्तक दाईको आउनुपर्ने होइन होइन मुरारीजी?
हो नि, दाईको ठूलो अनुभव छ गीत सङ्गीत र विश्व सङ्गीतको बारेमा पनि जानकार हुनुहुन्छ र हाम्रो यता पूर्वीय गीत सङ्गीतको बारेमा पनि जानकार हुनुहुन्छ र स्वयं कवि पनि हुनुहुन्छ, दाई त नयाँ कुराहरू पाठकलाई त दिनुपर्ने हो नि होइन र दाई?
यहाँहरूले भनिसकेपछि हो जस्तो पनि लाग्छ,
अब त हो नै हो भन्ने कुरा पक्का भयो,
तर त्यो कतिको माने बोधपूर्ण हुन्छ अथवा त्यसमा कतिको अथेन्टिसिटी हुन्छ सङ्गीत सम्बन्धी मैले लेखेको
होइन, अब उताको दार्जिलिङको सङ्गीत कलाकार पनि चिनेको बुझेको होइन, यताको पनि कलाकार चिनेको बुझेको त दाई मात्रै हो नि त
हजुर, कुनै हदसम्म त्यो चाहिँ हो
होइन
हजुर,
जस्तो अब ईश्वर वल्लभले बुझ्नुहुन्थ्यो होला, उहाँको त्यो सङ्गीतमा त्यति गयो थिएन. अब पछिल्लो पुस्ताको गोपालञ्जन पछिको गायक दुर्गा खरेल आउनुभयो, उहाँले पनि दाइसँग सङ्गत गर्नुभएको छ. अब डेजी बराइलीहरू, दावा ग्याल्मोहरू, होइन
चन्दन,
उहाँले त्यति पाउनु भएन. दुर्गा खरेल, कुमार सुब्बा, उहाँहरू चाहिँ दाइसँग निकै नजिक हुनुहुन्थ्यो. अब यो अब अर्को रमाइलो कुरा, नेपाली भाषामा तपाईँ किताब त्यो आउला नआउला हामी आशा चाहिँ गर्छौँ. अब एउटा भोगासियस रिडरको रूपमा, एउटा एबिट बुक लभरको रूपमा दाइ चिनिनुहुन्छ, दार्जिलिङमा त्यति बेला तपाईँ किताब कहाँ किन्नुहुन्थ्यो?
नेपाली किताबहरू र हिन्दी किताबहरू प्रायः श्याम ब्रदर्समा म किन्थेँ.
हजुर.
अब त्यो इङ्ग्लिस किताबहरू चाहिँ त्यो स्टलको नाम मैले बिर्सेँ, त्यो चौरस्तामै थियो, त्यो चौरस्तामा
स्ट्यान्डर्ड बुक्स थियो
सायद, हो त्यहाँ गरेको.
दाईको किताब कलेक्सन पनि गजब छ, तर हुन त कतिवटा हराइसक्यो भन्नुहुन्छ.
धेरै हराए.
फोटोहरू हराउँछ उहाँकोबाट?
हराउँछन् होइन, अब त फोटै छ.
अनि फोटो लाने मान्छेले फोन गरेर यसमा फलाना फलाना बसेको, फलाना चाहिँ को भने दाईलाई सोध्दो रहेछ,
ए दाईकोबाट फोटो चोरेर लिएर जाने, अनि यो फलाना चाहिँ को भनेर दाईलाई नै सोध्ने, उहाँकै सम्पत्ति.
अनि एउटा रमाइलो र अनौठो कुरा, अब नारायण गोपाल दाईको वैवाहिक जीवनमा पनि दाईको अहम भूमिका छ. नारायण गोपाल र पेमला गुरुवाचार्यको पहिलो भेट गराउन दाई जानुभएको थियो. अब त्यो बाँकी दृश्य दाईले भनिदिनु पर्ला, कस्तो भयो
बाँकी दृश्य दाईले अलिकति बताइदिनुहोस्.
अब नारायण अब त्यस बेलासम्म त मित्रता गाँसिसकेको थियो, एक दुईचोटि आइसँग आइसकेका थिए दार्जिलिङ, र अन्तिमचोटि 1965-66 यो दुईवटामा कुन चाहिँ वर्ष उनी आए, तर त्यस बेला चाहिँ उनको उद्देश्य बेग्लै थियो, सँगै थिएन, सङ्गिनी थियो,
सङ्गिनी
जीवन सङ्गिनी,
जीवन सङ्गिनी खोज्ने उद्देश्य.
हजुर. र आएर नाम भने मेरो पेन बल यस्तो हो, कहाँ छ के पनि थाहा छैन, अब भेट्न जानुपर्ने. अनि गोपाल यन्जन र मले गभर्मेन्ट कलेजमा गयौँ, त्यसको प्रोडक्टर छ ऊ पेमला, त्यहाँ गएर पत्ता लगायौँ घर सर माने कहाँको भनेर, अनि हामी गयौँ त्यहाँ सुकियामा.
हजुर.
गयौँ अनि ल्यान्ड ओभरै रिजर्भ गरेर गएको थियौँ, नारायण म गोपालञ्जन कर्मञ्जन, अलिक परे गाडी रोकेर स्कुलमा पढाउँदै हुन्छ भने पनि पत्ता लगायौँ. अनि नारायण गोपाल र ऊ चाहिँ कर्मञ्जन चाहिँ पर बसे, अनि गोपाल र म चाहिँ तल गयौँ स्कुलमा, र त्यहाँ खबर पठायौँ पेमलालाई भेट्न मान्छे आएछ भनेर. अनि एकछिनपछि पेमला आउनुभयो, अनि यसै गरेर बसेका थियौँ, नारायणहरू उता थिए, अनि गोपाल थियो, म थिएँ, पेमला त्यहाँनिर हुनुहुन्थ्यो. अनि अलिकति भूमिका बाँधेर गोपालले मिज्यू आउनु भएको छ भनेर यसै गरेर बुढेउलाई देखाए, त्यो बुढेउलाई मतिर तेर्सी हो, म हेरिरहेको छु.
हजुर.
त्यतिसम्म त केही भएको छैन, तर त्यो औँला तेर्सिने बित्तिकै जुन प्रभाव पेमलामा पर्यो, एकदम फेयर कम्प्लेक्सन भर्खरको मान्छे, त्यो उनको भाव भङ्गीमा चाल ढाल हेर्दाखेरि, र त्यो रक्तम रक्तिम भएर आयो त्यो अनुहार, र त्यो अलिकति लाजले टाउको पनि अलिकति झुक्यो, र मलाई मैले एकदमै अनुमान गरेँ कि पेमलाले म नारायण गोपाल भनेर मिस्टुक गर्नु भनेर, मैले हत्तपत्त म होइन होइन नारायण नारायण त ऊ पर्छ भनेर, अनि मैले फेरि आफ्नो औँलाई देखाएर त्यहाँ कर्म नारायण उभिएका थिए, अनि त्यहाँ देखाएर, अनि गोपाल इन्द्रन र मैले स्कर्ट गरेर त्यो गाडी नजिक लगेर अनि पेमलालाई इन्ट्रोड्युस गराइदिए.
हजुर. यो चाहिँ हाम्रो नारायण गोपालको वैवाहिक जीवनको कुरा हो. अब तपाईँले अर्को गोपालञ्जनको बारेमा,
गोपाल इन्जनको पनि वैवाहिक सम्बन्धको भूमिका दाईको छ. दाईले आमासँग अनुमति लिनुभएको थियो.
हजुर.
अलिकति गोपाल इन्जनको वैवाहिक जीवनको सुरुवातमा
हजुर
कस्तो थियो, आमासँग के कुरा भयो, त्यसबारे अलिकति बताइदिनुहोस् न.
अब यी दुईजना सेन्ट मेरिस सेन्जीबाट पढाउँथे, गोपालञ्जन पनि रिन्छन् पनि
काठमाडौँको सेन्ट मेरिज
काठमाडौँको
सेन्ट मेरिजमा हजुर
अब त्यस्तै भयो अब त्यहाँ घटना दुर्घटना
हजुर
गोपालले आएर थापा अप्ठ्यारो पऱ्यो मलाई के गर्ने भनेर भने अनि उसले प्रश्न भने यस्तो भयो भनिसकेपछि अनि कुरा गर्नुहोस् न त
दाइलाई गोपाल भनेर तपाईँ नै भन्नुहुन्थ्यो
तपाईँ नै भन्थ्यो कुरा गर्नुहोस् न त भनेर मैले भने गोपाल अलिकति हिचकिचा आमालाई मनाउन सके पनि दिदी सायद मान्नुहुन्न कि सगर आमै मान्नुहुन्न
गोपाल दाईको दिदी चाहिँ कडा
कडा त होइन अब यस विषयमा चाहिँ कडा हुन सक्छ
है
त्यस कारण के गर्ने म त बडा अप्ठ्यारो पोजिसनमा परेँ भनेर अनि तपाईँको विचार के नि भन्दाखेरि अब स्वीकार्नै पर्छ यो अवस्थामा जुन अवस्थामा म अहिले छु अर्को मसँग विकल्पै छैन भन्दा उसो भए ठिकै छ नि त म दार्जिलिङ जान्छु आमासँग कुरा मिलाएर आउँछु
सजिलै तपाईँ त्यसपछि प्रस्ताव लिएर आमाका फोन
गएँ गएर प्रश्न राखेँ कुरा आमालाई ढान्ने कुरा थिएन
यस्तो यस्तो भएको छ गोपालको ब्याग गराइदिनु पर्यो
अब मन्जुरी दिनु पर्यो
मन्जुरी दिनु पर्यो आमाले
एकछिन थस थस गर्नुभयो यता गर्नुभयो उता गर्नुभयो तर अल्टिमेटली मान्नुपर्नेदेखि उहाँलाई अर्को विकल्प पनि थिएन मान्नुभयो
दुईजना प्रमुख पात्रको बिहामा चाहिँ दाईको एउटा महत्त्वपूर्ण भूमिका अब दाईको बिहाको बारेमा एकपल्ट पहिला नै घरमा कुरा भएको थियो डाक्टर ध्रुवचन्द्र गौतमले मलाई भन्नुभएको नारायण गोपालले कसैको बिहामा वा कसैको घरमा गएर त्यसरी गीत गाएको मैले सुनेको थिएन हामीले नगेन्द्रजीको बिहामा रातभरि गीत गाएको थियौँ भन्नुहुन्छ
तिनजना रातभरि करिब करिब रातभरि नै बसेका हुन् ध्रुवचन्द्र गौतम नारायण र गोपाल रञ्जन
तिनजना
कालधारामा मेरो ससुराले कालधारा त्यहाँ तिनजना रातभरि नै बसेका हुन्
नारायण दाईले बिना के अरे शिकायत गाइदिनु भयो
होइन ऊ भनिसकेपछि भने कस्तो भने त्यो म आत्मीय भन्ने शब्द बारम्बार प्रयोग गर्छु नि त्यो आत्मीयताको अगाडि त्यो कुनै पनि अरू रङ अथवा पोलिटिकल ग्रिभान्सेसहरू के पनि आउँदो रहेनछ म यही आज भाइहरूसँग बसेर कुरा गर्दाखेरि एउटा नयाँ कुरा पनि भनिदिउँ न जस्तै पञ्चायती व्यवस्थामा सूर्यबहादुर थापा इलेक्सनमा उठ्दाखेरि त्यो इलेक्सनका गीतहरू प्रधानमन्त्री क्वार्टरमै जहाँ म बस्ने त्यो गेस्ट हाउसमा त्यहाँ गोपाल यञ्जन गीत मैले लेख्ने कतिपय गीत गोपालले पनि लेख्यो र गोपालको कम्पोजिसनमा नारायण गोपाल तारा थापा धेरैले ती गीतहरू इलेक्सन क्याम्पेनका गीतहरू
चुनावी गीतहरू गाए
चुनावी गीतहरू गाएछन्
नारायण दाई त चुनाव प्रचारमा धनगुडा पनि पुग्नु भएन
चुनाव प्रचारमा त
गएन त्यो चाहिँ हल्ला मात्रै अब यो कार्यक्रमको दोस्रो खण्डमा एउटा रोचक प्रश्न दाईलाई सोध्न मन लाग्यो गोपाल इन्जनको चिनाको नाउँ सिकन्दर उहाँको परिवारमा कर्म इन्जन दाईलाई पनि थाहा रहेछ अस्ति थाहा भन्नुभयो हाम्रो नेपाली सङ्गीतको त उहाँ सिकन्दरै हुनुभयो सङ्गीत सम्राट अनि त्यो परिवारमा धेरै छोरी जन्मिएर ठुलो पूजाआजा गरेर दोस्रो पत्नीबाट उहाँ जन्मिएको छोरा उहाँको जन्म नै एक किसिमको ठूलो एउटा प्रार्थना रहेछ त्यो परिवारमा भने नेपाली सङ्गीतमा उहाँको आगमन त ठुलै भयो अब एउटा कुरा दाईले मलाई पहिला पनि सुनाउनु भएको थियो अहिले पनि मलाई सम्झिन मन लाग्यो बाँसुरी बेच्न आउने एउटा मान्छेलाई उहाँले तिम्रो सबभन्दा राम्रो बाँसुरी कुन हो भनेर सोध्यो सबभन्दा नराम्रो बाँसुरी कुन हो भनेर सोध्यो होइन नराम्रो बाँसुरी उहाँले मागेर यति मिठो बजाइदिनु भयो त्यो बाँसुरी बेच्ने मान्छे झन्नै भाग्नु पर्यो यो घटना के भएको थियो दाई
त्यो गोपाल यञ्जन र म एक्चुली जति बेला
रोचक कथा छ
नारायण नर्सिङ क्याम्पमा बस्थ्यो त्यस बेला
डेरा बस्थ्यो
डेरामा उसलाई भेट्न भनेर हामीहरू दुईजना जाँदैथ्यौँ त्यो नर्सिङ क्याम्पकै त्यो चोकैमा भित्रपट्टि होइन कि बाहिर सडकको चोकमा त्यो क्रसिङ छ नि त्यो क्रसिङमा एउटा मधेसे त्यो एउटा काठ लामो काठमाथि थुप्रो मुरली माने बाँसुरी राखेर बेच्दै हिँड्छ नि अनि बजाउँदो रहेछ अनि त्यहाँ जाउँ न नगेन्द्र भन्नुभयो गोपालले भने दुईजना गयौँ। अनि तिम्रो सबभन्दा राम्रो बाँसुरी कुन हो भनेर गोपालले सोध्यो, यो हो भने बजाउ त भनेर उसले बजायो। अनि तिम्रो सबभन्दा नराम्रो बाँसुरी कुन हो भनेर भनेको, यो भनेर एउटा झिलेर दियो है। अनि गोपालले यस्तो बजायो त्यो सडकमै, यस्तो बजायो त त्यो बाँसुरी बजाउने मान्छे त चकित भएर, कतिमा दिन्छु यो भनेको, म पैसा लिन्न भने।
त्यो त बडा रोचक जानकारी भयो।
मुरारजीको केही प्रश्न?
अनि बाँसुरीकै प्रसङ्ग आउँदाखेरि सत्यजित रेले कञ्चनजङ्घा फिल्ममा गोपाललाई अनुबन्ध गरेको अथवा गोपालको चाहिँ बाँसुरी बजाएको भन्ने कुरा पनि यता कता सुनिन्छ, यो सत्य के हो अलिकति दाइले?
होइन, यता माने यता कता सुनिन्छ होइन, एकदमै कञ्चनजङ्घा सिनेमामा उसले बाँसुरी बजाएकै हो।
हजुर,
त्यसलाई भर गरेर ठिकै थियो गोपाल हिँड्दैन।
हजुर,
अनि अब उसले पनि पत्ता लगायो होला को यहाँको सबभन्दा राम्रो बाँसुरी बाजक को छ भन्दाखेरि, वास्तवमा निर्विवाद रूपमा गोपालको जोडाको त्यस बेलाको बाँसुरी बजाउने मान्छे नै थिएनन् दार्जिलिङमा।
दार्जिलिङमा त्यतिखेर राम्रो बाँसुरी बजाउने गोपाल बाहेक अरू थिएनन्
र वास्तवमा गोपालको परिचय गीतकार सङ्गीतकार भन्दा पहिले बाँसुरी बाधक नै हो।
अनि
त्यस्तो राम्रो बजाउने
नारायण गोपाल सङ्गीतकार राम्रो कि गायक राम्रो?
ऊ त गायक राम्रो नि।
गोपाल इन्जन,
गोपाल इन्जन उसको दुईटै पक्ष राम्रो, संगीत पनि राम्रो र
गीतकार
गीतकार पनि राम्रो। त्यसकारण म सधैँभरि अहिले पनि म यो कुरो मैले छुट्याउन सकेका छैन, गोपालको कुन चाहिँ पक्ष राम्रो, संगीतकार कडा छ कि माने उसको गीतकार पक्ष सबल छ भन्ने कुरो चाहिँ मैले अहिलेसम्म एकअर्कामा कुन चाहिँ हाबी हुन्छ भन्ने कुरो मैले अहिलेसम्म छुट्याउन
सकेँ। यो किन भयो त दाई? एउटा कुरा, गोपाल इन्जन राम्रो संगीतकार, दाईको सबै गीत संगीत गर्नु, नारायण गोपाल राम्रो गायक सबै गाउनु, तर नारायण गोपालले दाईको गीत चाहिँ किन संगीत नगरेको?
होइन, उसले भनेको थियो मलाई त्यही, मलाई जीवनमा हुन त म कुनै इच्छा आकाङ्क्षा राखेर हिँड्ने मान्छे होइन, मलाई एउटै मात्रै पश्चाताप छ जीवनमा, नारायणले मलाई नगेन्द्र गीत लेखन यो विषयवस्तु लेखन भन्दाखेरि मैले तिमीलाई के हतार, तिमी छँदैछौ म छँदैछु, मैले त्यसैलाई बुझिनँ। मान्छेको जीवन चोला कुनै बेला पनि उठ्न सक्छ भन्ने कुरो मैले बिर्सेँ। नारायण गोपाल पनि अमर छ, म पनि अमर छु जस्तो लाग्यो मलाई, हामी मर्दैनौँ जस्तो लागेको थियो,
यो हाम्रो क्षण भङ्गुर देह छ भन्ने कुरो नै बिर्सिदिनँ,
बिर्सेँ। नभए म गीत लेख्ने थिएँ, पखन के हतार छ, अहिले गोपाल गीत दिइरहेछ, अरूले पनि दिइरहेछौ, तिमी राम्रो गाइरहेछौ, जति बेला तिमीलाई अप्ठ्यारो पर्छ, तिमीलाई यस्तै गीत चाहिन्छ भनेर तिमी भन्छौ, म गीत लेखिहाल्छु नि भनेर मैले भनेको, त्यो एउटा चाहिँ ठुलो पश्चात गोपालले पनि भनेको, यो लेख्नुहोस् न नगेन्द्र, अझ गीत लेख्नुहोस् तपाईँ भनेर भन्दाखेरि, गोपालको चाहिँ डेलिभरेटली ऊ आफै ज्यादै ठुलो गीतकार भएको हुनाले मैले गोपालको लागि त्यागै गरे हो त्यो, किनभने त्यस बेला मिडिया प्रसार गर्ने एउटै मात्रै थियो, मेरो गर्नु भनेको मतलब गोपालले मलाई प्रायोरिटी दिन्थ्यो, मलाई प्रायोरिटी दिनुको मतलब गोपालको सिर्जना ब्याकग्राउन्डमा पर्नु हो, त्यसकारण ऊ अगाडि आउनुपर्छ, म भन्दा गोपाल ठुलो छ, उसले प्राथमिकता पाउनुपर्छ, नेपाली सङ्गीतलाई समृद्ध बनाउने मान्छे ऊ ठुलो हो भनेर मैले गोपालको लागि त्याग गरेँ, जुन मैले लिखित रूपमा पनि भनेको छु।
गोपाल इन्जन बिरामी भएको कुरा त धेरै पछि मात्र थाहा भयो, 2054 सालमा पहिला महाराजगञ्जमा राख्यो अस्पतालमा, त्यसपछि दिल्ली लग्यो। दाइले कुन बेला थाहा पाउनुभयो?
मैले थाहा पाएको चाहिँ दिल्ली लगिसकेपछि, र ऊ जानुभन्दा ठिक तिन दिन अगाडि मेरो फोनमा कुरा पनि भएको गोपालसँग, अहिले म धमाम लेख्दै पनि छु नगेन्द्र, सबैलाई कामना गरेर गर्दैछु, अब सकभर भोलि डिस्चार्ज हुन्छ होला, म चाँडै नेपाल आउँछु भनेको केही समयपछि नै यति ठुलो उसको स्वास्थ्यमा माने ह्रास आयो कि विदिन 3 डेज एक्सपायर्ड।
गोपाल युञ्जन, नारायण गोपाल जस्ता दुई दाईका एकदम ठुला निशानीहरू गुमाएर पनि तपाईँ अहिले सम्झना सेयर गरिदिनु हुँदैछ र हाम्रो यो कार्यक्रममा आएर आफ्नो यो अपुल विपुल स्मृतिहरू सेयर गर्नुभएको दाइले धेरै धेरै धन्यवाद। गाह्रो त निकै गाह्रो हुन्छ, तर पनि यी सबै कुराहरू सोधिरहँदाखेरि मलाई पनि निकै मुस्किल भइरहेको छ। उस्ताद चाइलाको बारे लेख्नुभएको छ,
लेख्दा लेख्ने भयो,
अनि कैयौँ ठाउँमा उहाँले उत्तर कोरियाको भ्रमणको संस्मरण पनि लेख्नुभएको छ,
रसाको लेखेको छ, कालो ठेकीहरू भनेर लेखेका छ उसले, अनि रसाको त्यो संसारको सबभन्दा ठुलो घण्ट भनेर लेखेको छ।
अब गोपाललाई गीत राम्रो लेख्ने, गीतमा त्यत्रो पकड भएको गोपाललाई गद्यहरूमा चाहिँ किन हात नचलाएको होला है?
उसको चाहिँ गद्य खै
तपाईँकोमा भूमिका लेखेको बाहेक कहीँ पढ्न पाइएको छैन?
छैन, होइन, एक दुईवटा हामीले कर गरेर लेखेको छ, तर कस्तो लेखेको छ भने जस्तै अब नारायण गइसकेपछि नारायणको विषयमा लेखेकै कुरो चित्त बुझ्दो छैन क्या, त्यो विषयवस्तुभन्दा बाहिर गएर लेखेको छ, ऊ गद्य लेख्ने मान्छे चाहिँ होइन गोपाल।
एउटा साह्रै गम्भीर र दुःख लाग्दो कुरा, गोपाल योञ्जनप्रति हुनुपर्ने काम अहिले भएका छन् कि छैन?
एकदमै भएको छैन नि, एकदमै भएको छैन। एकचोटि मैले सिरियसली विचार गरेँ गोपालहरू गोपालको गीतको विषयमा, किताबै लेख्ने हिसाबमा एउटा खाका जस्तो पनि अलिकति बनाए। अब तर त्यो के भने गीतहरू लेख्दाखेरि जस्तै अब कुन गीतको कहाँनिर के राम्रो छ भन्ने कुरोको लागि त्यो नोटेसनहरूको ज्ञान मलाई छैन। कुन चाहिँ नोटले गर्दाखेरि त्यो त्यसमा त्यो गीतको पकड त्यति राम्रो भयो, त्यो शब्दलाई त्यति राम्रो पर्ट्यायो त्यो फ्रेजले, त्यो सङ्गीतको फ्रेजको नाम के हो, यो कुरो मैले रामशरण दलालसँग गरेका थिएँ। म तिमीसँग सोध्छु, म लेख्छु सङ्गीतको नोटेसनको विषयमा र ती फ्रेजेसको विषयमा चाहिँ तिमी मलाई भनिदेऊ न रामशरण भनेर भनेको, उसले मानेको पनि हो, ऊ गोपाल योञ्जनलाई साध्य मान्ने रामशरण दलाल, तर सडनली ऊ आफै गयो अनि मैले हिम्मत नै गर्न सकिनँ। अब गोपालको गीतको विषय लिएर साहित्यिक व्याख्या मात्रै गरेर त के अर्थै छैन, त्यो नोटेसनका कुरा नगर्ने हो, सङ्गीतका फ्रेजका कुरा नगर्ने हो भने त के अर्थै भएन नि।
आजको यो कार्यक्रममा हामी नारायण गोपाल, गोपाल योञ्जन र गीतकार नगेन्द्र थापाप्रति समर्पित भयौँ। अब यो बाँकी कुराकानी फेरि कुनै दिन अझै गरौँला। गोपाल योञ्जनको स्मृति दिवसका दिन आफ्नो अमूल्य समयको लागि दाई नगेन्द्र थापाज्यूलाई हार्दिक धन्यवाद।
हस्, मलाई पनि यहाँ बोलाएर, अब मेरो जन्मदिन मनाउने न्युमा प्रकाश भाइ यहाँ सिग्देलजीसँग कुरा गर्न पाएँ र केही भए पनि बिर्सिसकेका कुरा अलिकति उदिने र सम्झिने मौका दिनुभएकोमा म धेरै धेरै एकदम कृतज्ञ छु।
अजर अमर गीतहरूको यो आजको श्रृङ्खलाबाट प्राविधिक मित्र दिनेश निरौलासहित यो प्रस्तुता प्रकाश रामीलाई पनि बिदा दिनुहोस्।